यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। हवाई क्षेत्र सुरक्षित बनाउन नियामक र सेवा प्रदायक निकायलाई छुट्याउने गरी विधेयकको मस्यौदा भइरहेको पर्यटन मन्त्री बद्री प्रसाद पाण्डेयद्वारा जानकारी। उद्यम तथा परियोजना धितो राखी 25 लाख रूपियाँसम्मको कर्जा उपलब्ध गराउने गरी स्टार्टअप कर्जा प्रवाहका लागि त्रिपक्षीय समझदारी। र बंगलादेशमा भीषण वर्षापछि आएको बाढ़ीमा परि कम्तीमा 59 जनाको मृत्यु। अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल अध्ययन भ्रमणमा रहेको भारतीय राष्ट्रिय रक्षा महाविद्यालय एनडीसीका शिक्षार्थीहरूको प्रतिनिधि मण्डलले हिजो भेटवार्ता गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको भेटमा प्रधानमन्त्री ओलीले उक्त कलेजले रक्षा मामिलामा गर्दै आएको प्राज्ञिक योगदानको प्रशंसा गर्दै दक्षिण एसियाली राष्ट्रहरूको शान्ति र समृद्धिका लागि साझा प्रयास हुनुपर्नेमा जोड़ दिनुभयो। वहाँले गौतम बुद्ध र महात्मा गान्धी जस्ता व्यक्तित्वको जन्म भएको यस क्षेत्रमा हिंसा तथा विवाद उत्पन्न हुनु यहाँको संस्कृति र सभ्यता विपरीतका विषय हुने बताउनुभयो। प्रधानमन्त्री ओलीले नेपाल र भारत बीचको समान संस्कृति, रहन सहन र सभ्यताको चर्चा गर्नुहुँदै दुई देश बीचको मित्रता अभिवृद्धि हुँदै गएको उल्लेख गर्नुभयो। भेटका अवसरमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, कलेजका प्रतिनिधि सन्दीप एस सन्दुल लगायत सहभागी हुनुहुन्थ्यो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकीकृत गर्न बनेको सार्वजनिक सेवा प्रसारण विधेयक चाँडै नै संसदबाट पारित हुने बताउनु भएको छ। राष्ट्रिय समाचार समितिको 24 घण्टा समाचार सेवा प्रसारण शुभारम्भ समारोहमा मन्त्री गुरूङले मीडिया काउन्सिल विधेयक पनि सहमति गरेर अगाडि लैजाने बताउनुभयो। समारोहमा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अरियालले सीमित स्रोत र साधनका बीच राक्षसले देश विदेशमा रहेका सेवाग्राहीलाई लक्षित गरी 24 घण्टा सेवा शुरू गर्नु गौरवपूर्ण रहेको बताउनुभयो। संसदीय सुनवाई समितिले हिजो इजरायल, मलेसिया, पाकिस्तान र पोर्चुगलका लागि प्रस्तावित राजदूतको संसदीय सुनवाई गरेको छ। समितिको सिंहदरबारमा बसेको बैठकले इजरायलका लागि प्रस्तावित राजदूत प्राध्यापक धनप्रसाद पण्डित, मलेसियाका लागि प्रस्तावित राजदूत डाक्टर नेत्र प्रसाद तिमेलसेना, पाकिस्तानका लागि प्रस्तावित राजदूत रीता धिताल र पोर्चुगलका लागि प्रस्तावित राजदूत प्रकाशमणि पौडेलको संसदीय सुनवाई गरेको हो। संसदीय सुनवाईका क्रममा प्रस्तावित राजदूतहरूले आफ्नो अनुभव, सोच र अवधारणा प्रस्तुत गर्नुभयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाउँदै पर्यटन क्षेत्रको विकास प्रवर्धनमा सक्रिय ढंगले लाग्ने बताउनु भएको छ। काठमाण्डुमा हिजो ट्रेकिङ एजेन्सीज एसोसिएशन अफ नेपाल टानको 46 वार्षिक साधारण सभामा मन्त्री पाण्डेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको विकास र प्रवर्धनका लागि निजी क्षेत्रको भूमिका अपरिहार्य रहेको बताउनुभयो। वहाँले हवाई क्षेत्र सुरक्षित बनाउन का लागि नियामक र सेवा प्रदायक निकायलाई छुट्याउने गरी ल्याएको विधेयक अर्थबाट कानून मन्त्रालय पुगिसकेको बताउनुभयो। साधारण सभाले नयाँ कार्य समिति समेत चयन गर्नेछ। टानको निर्वाचनमा अध्यक्ष, पदाधिकारी र सदस्य गरी 25 सदस्यीय कार्य समिति मध्ये 17 जना निर्वाचित र बाँकी सदस्य मनोनित गर्ने व्यवस्था छ। सरकारले स्टार्टअप उद्यम कर्जा प्रवाहका लागि त्रिपक्षीय समझदारी गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा हिजो औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य ब्याङ्क र निक्षेप तथा कर्जा संरक्षण कोषबीच स्टार्टअप कर्जा प्रवाहका लागि त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको हो। कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकारले स्टार्टअप कर्जा प्रवाहका लागि 1 अर्बको कोष खड़ा गरेको र उद्यम तथा योजनालाई धितो मानेर बढ़ीमा 25 लाख रूपियाँसम्मको कर्जा उपलब्ध गराउने जानकारी दिनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालगंज एकीकृत जाँच चौकी आईसीपीलाई थप प्रभावकारी बनाउन आवश्यक पहल गर्ने बताउनु भएको छ। माओवादी केन्द्रको लुम्बिनी प्रदेश स्तरीय आन्तरिक प्रशिक्षणका क्रममा नेपालगंजमा रहनुभएका वहाँले हिजो नेपालगंज आईसीपीको स्थलगत अवलोकन गर्नुहुँदै गौरव गर्न लायक संरचनालाई थप प्रभावकारी बनाउन पहल गर्ने बताउनुभयो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा जिरो। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। अर्थ मन्त्रालयले शर्तसहित दुग्ध विकास संस्थान डीडीसीमा 60 करोड़ रूपियाँ ऋण लगानी गर्ने गरी मन्त्री परिषदमा प्रस्ताव पेश गर्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई सहमति दिएको छ। दुग्ध विकास संस्थानले यो रकम तत्कालका लागि किसानलाई दूधको बाँकी रकम भुक्तानीमा प्रयोग गर्न सक्नेछ। चालू आर्थिक वर्षका लागि दुग्ध विकास संस्थानको नाममा ऋण लगानी अन्तर्गत 1 करोड़ रूपियाँ बजेट व्यवस्था गरिएको थियो। कृषि मन्त्रालयमा विनियोजित रकमबाट थप 59 करोड़ रूपियाँ रकमान्तर गरी कुल 60 करोड़ ऋण लगानी गर्ने गरी मन्त्री परिषदमा प्रस्ताव पेश गर्न अर्थ मन्त्रालयले सहमति दिएको हो। यस सम्बन्धी प्रस्ताव मन्त्री परिषदबाट स्वीकृत भएपछि सरकारले संस्थानमा ऋणका रूपमा लगानी गर्नेछ। काठमाण्डु उपत्यकाको पानीमा मापदण्ड भन्दा बढ़ी आर्सेनिक भेटिएको छ। काठमाण्डु उपत्यकाको दक्षिण पूर्वी क्षेत्रको पानीमा आर्सेनिकको मात्रा बढ़ी भेटिएको खानेपानी मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहसचिव कृष्ण प्रसाद आचार्यले यसअघि प्राय तराईका जिल्लाको पानीमा निर्धारित मापदण्ड भन्दा बढ़ी भेटिने आर्सेनिक काठमाण्डु उपत्यकामा समेत भेटिएको जानकारी दिनुभयो। वहाँका अनुसार उपत्यकामा ललितपुरको इमाडोल, टीकाथली, बाँझे पोखरी, सानेपा, काठमाण्डुको बल्खु, स्युचाटार र भक्तपुरको बालकोट क्षेत्रको पानीमा मापदण्ड भन्दा बढ़ी आर्सेनिक भेटिएको हो। काठमाण्डुको अन्य क्षेत्रको पानीमा अहिलेसम्म मापदण्ड भन्दा बढ़ी आर्सेनिक नभेटिएको उहाँले स्पष्ट पार्नुभयो। सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान 6:11 सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर 4.2 रेक्टर स्केलको भूकम्प गएको हो। यसअघि यही भदौ 15 मनाङको थोचे आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। बंगलादेशमा भीषण वर्षापछि आएको बाढ़ीमा परि कम्तीमा 59 जनाको मृत्यु भएको छ। बाढ़ीका कारण 11 जिल्लाका करिब 53 लाख भन्दा बढ़ी मानिस प्रभावित भएका बंगलादेशको दैनिक पत्रिका द डेली स्टारले जनाएको छ। बाढ़ीले मनु नदीको किनारमा रहेको तटबन्ध भत्किँदा कैयौं घर डुबानमा परेको, बाटोघाटो बन्द भएको र कृषि बालीमा समेत ठूलो क्षति पुगेको अधिकारीहरूले बताएका छन्। विस्तारै बाढ़ी घट्दै गए तापनि देशभर अझै 7 लाख भन्दा बढ़ी मानिस विस्थापित भएकाले सम्बन्धित पदाधिकारीहरूले उनीहरूको पुनर्स्थापनाका लागि माग गरेका छन्। मौसममा क्रमिक रूपले सुधार आएकोले नदीको बहाव घट्दै गएको संचार माध्यमले जनाएका छन्। इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहु विरूद्ध हजारौं मानिसहरूले सड़कमा निस्केर विरोध प्रदर्शन गरेका छन्। गाजामा हमास समूहले बन्धक बनाएका 6 जनाको शव भेटिएपछि इजरायलमा सरकार विरूद्ध नागरिक सड़कमा उत्रेका हुन्। उनीहरूले बन्धक बनाएकाहरूलाई रिहा गर्न हमाससँग सम्झौता गर्नुपर्ने माग गरेका छन्। हातमा इजरायली झण्डा बोकेका प्रदर्शनकारीहरूले तेल अबीब र जेरूसलम सहितका शहरहरूमा प्रदर्शन चर्काएको बीबीसीले जनाएको छ। अक्टूबर 7 इजरायलमा आक्रमण गरेको हमासले 100 मानिसको अपहरण गरेको थियो। उनीहरूमध्ये केही रिहा भएका छन् भने कतिपयको शव भेटिएको छ। कैयौंको अवस्था अहिले पनि अज्ञात छ। अब मौसम सम्बन्धी जानकारी। आज देशभर आंशिकदेखि सामान्यतया बदली रही सबै प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 30-32 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। हवाई क्षेत्र सुरक्षित बनाउन नियामक र सेवा प्रदायक निकायलाई छुट्याउने गरी विधेयकको मस्यौदा भइरहेको पर्यटन मन्त्री बद्री प्रसाद पाण्डेद्वारा जानकारी। उद्यम तथा परियोजना धितो राखी 25 लाख रूपियाँसम्मको कर्जा उपलब्ध गराउने गरी स्टार्टअप कर्जा प्रवाहका लागि त्रिपक्षीय समझदारी र बंगलादेशमा भीषण वर्षापछि आएको बाढ़ीमा परि कम्तीमा 59 जनाको मृत्यु। यो सँगै बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।